الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام قرآن پاک ترجمہ و تفسیر کے ساتھ ہم دیکھ رہے ہیں اور سورہ ہود 12 پارہ آیت نمبر 49 تک ہمارا درس مکمل ہو چکا ہے. صراط الجنان تفسیر قرآن سے ترتیب وار یہ سبق ہم پڑھتے ہیں. اللہ پاک سے دعا بھی کرتے ہیں اللہ پاک قرآن پاک کے حق کو ادا کرنے کی ہمیں توفیق عطا فرمائے, اس پر عمل کی بھی توفیق عطا فرمائے. نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ إِنْ أَنْتُمْ إِلَّا مُفْتَرُونَ. آسان ترجمہ قرآن کنز العرفان. اور عاد کی طرف ان کے ہم قوم ہود کو بھیجا, فرمایا اے میری قوم اللہ کی عبادت کرو, اس کے سوا تمہارا کوئی معبود نہیں, تم تو صرف بہتان لگانے والے ہو. ناظرین اکرام, اس سورہ ہود میں بیان کیے گئے واقعات میں سے یہ دوسرا واقعہ ہے, یعنی قوم عاد کا واقعہ. اللہ پاک نے حضرت ہود علیہ الصلوۃ والسلام کو قوم عاد کا اس آیت میں بھائی فرمایا. اس سے مراد دینی بھائی نہیں بلکہ نسب کے اعتبار سے بھائی ہونا مراد ہے, کیونکہ حضرت ہود علیہ الصلوۃ والسلام کا تعلق قبیلہ عاد سے ہی تھا. یہ عرب کا قبیلہ تھا اور یمن کے پاس ان کی رہائش تھی. حضرت ہود علیہ السلام نے اپنی قوم سے فرمایا کہ اے میری قوم اللہ پاک کی وحدانیت کا اقرار کرو اور عبادت کرنے میں کسی کو اس کا شریک نہ ٹھہراؤ, تمہارا معبود اللہ پاک ہے. یہ بت جن کی تم پوجا کر رہے ہو تمہارے معبود ہرگز نہیں, کیونکہ یہ تو پتھر کے ہیں اور کوئی نفع نقصان نہیں پہنچا سکتے. تمہارا یہ دعویٰ جھوٹا ہے کہ اللہ پاک کے لیے شریک ہیں اور تم ان شریکوں کی عبادت کرتے ہو. سورہ اعراف آیت نمبر 65 سے 72 تک مزید تفصیل کے ساتھ قوم عاد کا واقعہ پہلے بھی ہم سن چکے ہیں, یہاں پر بھی کچھ اس کی تفصیلات آگے آ رہی ہیں. اگلی آیت میں اللہ پاک فرماتا ہے, یا قوم لا اسألکم علیہ اجرا ان اجری الا علی الذی فطرنی افلا تعقلون. آسان ترجمہ قرآن کنز العرفان. اے میری قوم میں اس پر تم سے کوئی اجرت نہیں مانگتا, میرا اجر تو اسی کے ذمے ہے جس نے مجھے پیدا کیا, تو کیا تمہیں عقل نہیں؟ ناظرین اکرام, یہاں پر حضرت ہود علیہ الصلوۃ والسلام کی تبلیغ کے انداز کے بارے میں بیان کیا گیا کہ وہ کہتے تھے تمہیں اللہ پاک کی وحدانیت اور اس کے احکام کی تبلیغ کرنے سے میرا مقصد یہ نہیں کہ تم میرے اس عمل کی وجہ سے مجھے کوئی مال دو, دولت دو, کوئی اجرت وغیرہ دو, میرا اجر و ثواب تو اسی کے ذمے ہے جس نے مجھے پیدا کیا, تو کیا تمہیں عقل نہیں کہ اتنا سمجھ سکو کہ جو محض بے غرض نصیحت کرتا ہے وہ یقیناً خیرخواہ اور سچا ہے. یاد رہے کہ انبیاء اکرام علیہ الصلوۃ والسلام نے اسی لالچ کے بغیر دین کی تبلیغ کا فریضہ سر انجام دیا اور باقاعدہ اس کا اظہار بھی فرماتے رہے کہ تبلیغ سے ان کا مقصد مال یا کوئی منصب حاصل کرنا نہیں, بلکہ وہ صرف اپنے رب کی رضا اور اس کی طرف سے ملنے والے اجر و ثواب کے طلبگار ہیں. اس سے پتہ چلا کہ خالص نصیحت وہی ہوتی ہے جو کسی لالچ اور غرض کے بغیر ہو اور اس سے صرف اللہ پاک کی رضا حاصل کرنا مقصود ہو. اس لیے مسلمانوں کو بھی چاہیے کہ وہ کسی لالچ کے بغیر تبلیغ دین کا فریضہ ادا کریں اور حتی الامکان کسی اجرت کے بغیر تبلیغ کا کام کیا کریں. کسی نے کہا نا, جس کا عمل ہو بے غرض اس کی جزا کچھ اور ہے. اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے, وَيَا قَوْمِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيَزِدْكُمْ قُوَّةً إِلَىٰ قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا مُجْرِمِينَ. آسان ترجمہ قرآن کنز العرفان. اور اے میری قوم, تم اپنے رب سے معافی مانگو, پھر اس کی بارگاہ میں توبہ کرو تو وہ تم پر موسلا دھار بارش بھیجے گا اور تمہاری قوت کے ساتھ مزید قوت زیادہ کرے گا اور تم مجرم بن کر منہ نہ پھیرو. ناظرین, جب قوم عاد نے حضرت ہود علیہ الصلوۃ والسلام کی دعوت قبول نہ کی تو اللہ پاک نے ان کے کفر کے سبب 3 سال تک بارش روک دی اور نہایت شدید قحط نمودار ہوا اور ان کی عورتوں کو بانجھ کر دیا گیا. औलाद नहीं होती थी किसी के यहाँ। जब ये लोग बहुत परेशान हुए तो हज़रत हूद अलैहिस्सलाम ने वादा फरमाया कि अगर वो अल्लाह पाक पर ईमान लाएं और उसके रसूल की तस्दीक करें और उसके हुजूर तौबा व इस्तिगफार करें तो अल्लाह पाक बारिश भेजेगा और उनकी ज़मीनों को सर सब्ज़ व शादाब करके ताज़ा ज़िंदगी अता फरमाएगा और कुव्वत और औलाद भी अता फरमाएगा। हज़रत इमाम हसन रदी अल्लाह अनु एक मरतबा हज़रत अमीर मुआविया रदी अल्लाह अनु के पास तशरीफ़ ले गए तो आप रदी अल्लाह अनु से हज़रत अमीर मुआविया रदी अल्लाह अनु के ग़ुलाम ने कहा कि मैं मालदार आदमी हूँ मगर मेरे यहाँ कोई औलाद नहीं, मुझे कोई ऐसी चीज़ बताइए जिससे अल्लाह पाक मुझे औलाद दे। आपने फरमाया इस्तिगफार पढ़ा करो। उसने इस्तिगफार की यहाँ तक कसरत की कि रोज़ाना 700 मरतबा इस्तिगफार पढ़ने लगा। इसकी बरकत से उस शख्स के 10 बेटे हुए। जब ये बात हज़रत अमीर मुआविया रदी अल्लाह अनु को मालूम हुई तो उन्होंने उस शख्स से फरमाया कि तूने हज़रत इमाम हसन रदी अल्लाह अनु से ये क्यों ना पूछा कि यह अमल आपने कहाँ से अता फरमाया। दूसरी मरतबा जब उस शख्स को हज़रत इमाम हसन रदी अल्लाह अनु से मुलाकात का शरफ़ हासिल हुआ तो उसने दरियाफ्त किया कि हुज़ूर इस अमल जो इस्तिगफार का आपने फरमाया था कहाँ से आपने ये बयान फरमाया। तो हज़रत इमाम हसन रदी अल्लाह अनु ने फरमाया कि तूने हज़रत हूद अलैहिस्सलाम का कौल नहीं सुना जो उन्होंने फरमाया यज़िदकुम कुव्वतन इला कुव्वतिकुम, अल्लाह तुम्हारी कुव्वत के साथ मजीद कुव्वत ज़्यादा करेगा। और हज़रत नूह अलैहिस्सलाम का ये इरशाद नहीं सुना यमदिदकुम बिअमवालिम वबनीन, अल्लाह पाक माल और बेटों से तुम्हारी मदद करेगा। यानी कसरत रिज़्क और हुसूल औलाद के लिए इस्तिगफार का बकसरत पढ़ना ये मैंने कुरान शरीफ से निकाल कर तुम्हें बताया था और ये कुरानी नुस्खा कुरानी वजीफा है। सुभान अल्लाह। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है قالوا يا هود ما جئتنا ببينة وما نحن بتاركي آلهتنا آلهتنا عن قولك وما نحن لك بمؤمنين। आसान तर्जमा है कुरान कंजुल इरफान। उन्होंने कहा ए हूद तुम हमारे पास कोई दलील लेकर नहीं आए और हम सिर्फ तुम्हारे कहने से अपने खुदाओं को छोड़ने वाले नहीं हैं और ना ही तुम्हारी बात पर यकीन करने वाले हैं। नाज़रीन किराम, हज़रत हूद अलैहिस्सलाम की कौम ने मजाक उड़ाते हुए और दुश्मनी के तौर पर यह जवाब दिया कि ए हूद तुम हमारे पास कोई दलील लेकर नहीं आए जो तुम्हारे दावे की सेहत पर उसके सही होने पर दलालत करती। ये बात उन्होंने बिल्कुल गलत और झूठ कही थी क्योंकि हज़रत हूद अलैहिस्सलाम ने उन्हें जो मौजज़ात दिखाए थे वो इन सब से मुकर गए थे। कुफ्फार इस बात का एतराफ़ करते थे कि नफ़ा और नुकसान पहुँचाने का इख्तियार सिर्फ अल्लाह पाक को है जबकि इसके बरक्स बुत कोई नफ़ा और नुकसान नहीं पहुंचा सकते। इसके बावजूद उन्होंने हज़रत हूद अलैहिस्सलाम से ये कहा कि हम आपकी बात की वजह से अपने बुतों की इबादत करना नहीं छोड़ेंगे बल्कि हमारी अक्ल और हमारा दिल हुक्म देगा तो छोड़ेंगे। इनकी ये बात और मजीद इनका ये कहना कि हम ना तुम्हारी बात पर यकीन करेंगे ये इनके कुफ्र पर इसरार और अपने आबा व अजदाद की अंधी तकलीद और हज़रत हूद अलैहिस्सलाम की तकजीब पर दलालत करता है। अगली आयत में अल्लाह पाक फरमाता है इन नقول الا اعتراك بعض آلهتنا بسوء قال اني اشهد الله واشهد اني بريء اني بريء مما تشركون من دونه فكيدوني جميعا ثم لا تنظرون। आसान तर्जुमा कुरान कंजुल इरफान। हम तो सिर्फ ये कहते हैं कि हमारे किसी माबूद ने तुम पर कोई बुराई पहुंचा दी है। हूद ने फरमाया मैं अल्लाह को गवाह बनाता हूं और तुम सब भी गवाह हो जाओ कि मैं उन सब से बेजार हूं जिन्हें तुम अल्लाह के सिवा उसका शरीक ठहराते हो। तुम सब मिलकर मेरे ऊपर दाव चलाओ फिर मुझे मोहलत न दो। नज़र ग्राम हज़रत हूद अलैहिस्सलाम की कौम ने कहा कि बेशक ए हूद तुम जो हमारी मुखालफत कर रहे हो और हमारे बुतों को बुरा कहते हो इसी वजह से इन बुतों ने तुमसे इंतकाम लेते हुए तुम्हें माज़ अल्लाह दीवाना कर दिया। इससे उनकी मुराद यह है कि अब जो कुछ तुम ये कहते हो ये सब दीवानगी की बातें हैं माज़ अल्लाह। हज़रत हूद अलैहिस्सलाम ने उन्हें जवाब दिया मैं अल्लाह पाक को गवाह बनाता हूँ और तुम सब भी मेरी इस बात पर गवाह हो जाओ कि मैं इन सब बुतों से बेजार हूँ जिन्हें तुम अल्लाह पाक का शरीक ठहराते हो और उनकी इबादत करते हो। फिर फरमाया फ़कीद उनी जमिया, तुम सब मिलकर मेरे ऊपर दाव चलाओ यानी तुम और वो बुत जिन्हें तुम माबूद समझते हो सब मिलकर मुझे नुकसान पहुंचाने की कोशिश करो फिर मुझे मोहलत भी ना दो, मुझे तुम्हारी और तुम्हारे माबूदों की और तुम्हारी मक्कारियों की कोई परवाह नहीं और मुझे तुम्हारी शौकत और कुव्वत से कुछ अंदेशा नहीं, क्योंकि जिन्हें तुम माबूद कहते हो वो पत्थर हैं, जमादात हैं, बेजान हैं, न किसी को नफा पहुंचा सकते हैं न नुकसान। उनकी क्या हकीकत कि वो मुझे दीवाना कर दे। यह हज़रत हूद अलैहिस्सलाम का मौजज़ा है कि आपने एक ज़बरदस्त साहिब क़ुव्वत व शौकत कौम से, जो आप अलैहिस्सलाम के खून की प्यासी और जान की दुश्मन थी, इस तरह के कलमात कहे और बिल्कुल खौफ ना किया, और वो कौम इंतहाई अदावत और दुश्मनी के बावजूद आप अलैहिस्सलाम को कोई नुकसान पहुँचाने से आजिज़ रही। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, इन्नी तवक्कलतु अलल्लाहि रब्बी व रब्बिकुम मा मिन दाब्बतिन इल्ला हुवा आखिज़ुन बिनासियतिहा इन्न रब्बी अला सिरातिन मुस्तकीम। आसान तर्जमा कुरान कंजुल इरफान। मैंने अल्लाह पर भरोसा कर लिया है जो मेरा और तुम्हारा रब है, जमीन पर चलने वाला कोई जानदार ऐसा नहीं जिसकी पेशानी उसके कब्जा कुदरत में ना हो, बेशक मेरा रब सीधे रास्ते पर मिलता है। नाज़रीन इकराम, यहां पर बड़ी खूबसूरत बात की गई कि तुम अगरचे हर तरह से कोशिश करके देख लो लेकिन मुझे नुकसान नहीं पहुंचा सकोगे, क्योंकि मुझे अल्लाह पाक पर तवक्कुल है, उसी की हिफाजत पर भरोसा है, वो मेरा और तुम्हारा दोनों का मालिक है। कोई चीज मुझे पहुंच नहीं सकती जब तक वो उसे दूर कर रहा है, और ना ही कोई मुझ पर कुदरत हासिल कर सकता है जब तक अल्लाह पाक की तरफ से उसे कुदरत हासिल ना हो। फिर इस बात की दलील देते हुए फरमाया कि रूए ज़मीन पर कोई जानदार ऐसा नहीं जिसका अल्लाह पाक मालिक ना हो, उस पर कादिर ना हो, तो अल्लाह पाक जैसे चाहता है अपनी मिल्कियत में तसर्रुफ फरमाता है। अगली आयत में फरमाता है, فَإِن تَوَلَّوْا فَقَدْ أَبْلَغْتُكُمْ مَا أُرْسِلْتُ بِهِ إِلَيْكُمْ وَيَسْتَخْلِفُ رَبِّي قَوْمًا غَيْرَكُمْ وَلَا تَضُرُّونَهُ شَيْئًا إِنَّ رَبِّي عَلَى كُلِّ شَيْءٍ حَفِيظٌ۔ آسان ترجمہ قرآن کنز العرفان۔ پھر اگر تم منہ پھیرو تو میں تمہیں اس کی تبلیغ کر چکا ہوں جس کے ساتھ مجھے تمہاری طرف بھیجا گیا تھا، اور میرا رب تمہاری جگہ دوسروں کو لے آئے گا اور تم اس کا کچھ نہ بگاڑ سکو گے، بے شک میرا رب ہر شے پر نگہبان ہے۔ یعنی جس دین کے ساتھ میں تمہاری طرف بھیجا گیا ہوں، اگر تم اس پر ایمان لانے سے منہ پھیرو تو جس دین کے ساتھ مجھے تمہاری طرف بھیجا گیا تھا، میں تو تبلیغ کر چکا ہوں، میں اپنا کام کر چکا ہوں، اور اس میں مجھ سے کوئی کمی واقع نہیں ہوئی۔ اب اسے قبول نہ کرنے کی بنا پر تم سے خطا ہو رہی ہے۔ اگر تم نے ایمان لانے سے منہ پھیرا اور جو احکام میں تمہاری طرف لایا ہوں انہیں قبول نہ کیا، تو اللہ پاک تمہیں ہلاک کر دے گا اور تمہارے بجائے ایک دوسری قوم کو تمہارے شہروں اور مالوں کا مالک بنا دے گا، جو کہ اس کی وحدانیت کا اقرار کرنے والے ہوں گے اور اسی کی عبادت کریں گے، اور تم اس کا کچھ نہ بگاڑ سکو گے، کیونکہ وہ اس سے پاک ہے کہ اسے کوئی نقصان پہنچا سکے۔ لہٰذا تمہاری روح گردانی کا جو نقصان ہے وہ تمہیں کو پہنچے گا۔ بے شک میرا رب ہر شے پر نگہبان ہے، وہی تمہارے شر سے میری حفاظت فرمائے گا، اور تم میں سے کسی کا قول یا فعل اس سے چھپا ہوا نہیں، اور نہ ہی وہ تمہاری پکڑ سے غافل ہے۔ ناظرین اکرام، اس آیت سے دو باتیں مزید پتہ چلیں کہ انبیاء اکرام علیہ الصلوۃ والسلام اپنی امت تک سارے شرعی احکام اپنی حیات طیبہ میں پہنچا دیتے ہیں، کوئی بات چھپا نہیں رکھتے، اور دوسری بات یہ کہ اللہ پاک کا قانون یہ ہے کہ اگر کوئی قوم دین کی خدمت نہ کرے تو اللہ پاک اسے برباد کر کے دوسری قوم اس کی جگہ مقرر فرما دیتا ہے۔ جیسے ابو جہل وغیرہ نے سرکشی کی تو انہیں ہلاک فرما کر مدینہ طیبہ کے انصار سے دین کی خدمت دے دی۔ ہم اس خدائے قادر و قیوم کے حاجت مند ہیں اور وہ سب سے بے نیاز۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے، وَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا هُودًا وَالَّذِينَ آمَنُوا مَعَهُ بِرَحْمَةٍ مِنَّا وَنَجَّيْنَاهُمْ مِنْ عَذَابٍ غَلِيظٍ۔ آسان ترجمہ قرآن کنز العرفان۔ اور جب ہمارا حکم آ گیا تو ہم نے اپنی رحمت کے ساتھ ہود اور اس کے ساتھ والے مسلمانوں کو بچا لیا اور انہیں سخت عذاب سے نجات دی۔ ناظرین اکرام، جب حضرت ہود علیہ الصلوۃ والسلام کی قوم نے نصیحت حاصل نہ کی تو قادر و قدیر اور سچے رب کی بارگاہ سے ان کے عذاب کا حکم نافذ ہو گیا۔ جب ان کی ہلاکت اور ان پر عذاب کا حکم آیا تو اللہ پاک نے حضرت ہود علیہ الصلوۃ والسلام اور ان پر ایمان لانے والوں جن کی تعداد 4000 تھی اپنی رحمت کے ساتھ عذاب سے بچا لیا، اور قوم عاد کو ہوا کے عذاب سے ہلاک کر دیا۔ مسلمانوں پر رحمت اس طرح ہے کہ جب عذاب نازل ہوا تو اللہ پاک نے ایمان والوں کو اس سے محفوظ رکھا، اور ارشاد فرمایا کہ جیسے مسلمانوں کو دنیا کے عذاب سے بچایا ہے، ایسے ہی اللہ پاک انہیں آخرت کے سخت عذاب سے بھی نجات عطا فرمائے گا۔ اس آیت سے پتہ چلا کہ ایمان اور نیک اعمال نجات کا ذریعہ اور سبب ہیں، لیکن در حقیقت نجات صرف اللہ پاک کی رحمت سے ملتی ہے۔ اگلی آیت میں اللہ پاک فرماتا ہے وَتِلْكَ عَادٌ جَحَدُوا بِآيَاتِ رَبِّهِمْ وَعَصَوْا رُسُلَهُ وَاتَّبَعُوا أَمْرَ كُلِّ جَبَّارٍ عَنِيدٍ۔ آسان ترجمہ قرآن کنز العرفان، اور یہ عاد ہیں جنہوں نے اپنے رب کی آیتوں کا انکار کیا اور اس کے رسولوں کی نافرمانی کی اور ہر بڑے سرکش ہٹ دھرم کے کہنے پر چلے۔ ناظرین اکرام، حضرت ہود علیہ الصلوۃ والسلام کا قصہ یہاں مکمل ہوا۔ اللہ پاک نے اس آیت میں اپنے حبیب صلی اللہ علیہ وسلم کی امت سے خطاب فرمایا، یہ قوم عاد جن کو تم لوگ دیکھتے ہو، ان کی قبروں کو، ان کے مکانوں کو، چونکہ عرب انہیں دیکھا کرتے تھے اپنے سفر میں آتے جاتے یمن کے پاس، ان کے بڑے بڑے گھر، ان کی قبریں وغیرہ، تو فرمایا گیا کہ زمین میں چلو، انہیں دیکھو، ان سے عبرت حاصل کرو۔ پھر اللہ پاک نے ان کا حال بیان فرمایا کہ انہوں نے اپنے رب کی آیتوں یعنی ان معجزات کا انکار کیا جو حضرت ہود علیہ الصلوۃ والسلام لے کر آئے، اور انہوں نے اس کے رسولوں کی نافرمانی کی، کیونکہ حضرت ہود علیہ الصلوۃ والسلام کی نافرمانی تمام رسولوں کی نافرمانی ہے، اور ان کے جاہلوں نے ہر بڑے سرکش اور ہٹ دھرم سردار کی پیروی کی، اس وجہ سے وہ ہلاک ہو گئے۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے وَأُتْبِعُوا فِي هَذِهِ الدُّنْيَا لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ أَلَا إِنَّ عَادًا كَفَرُوا رَبَّهُمْ أَلَا بُعْدًا لِعَادٍ قَوْمِ هُودٍ۔ آسان ترجمہ قرآن کنز العرفان، اور اس دنیا میں اور قیامت کے دن ان کے پیچھے لعنت لگا دی گئی۔ سن لو، بے شک عاد نے اپنے رب کے ساتھ کفر کیا، سن لو ہود کی قوم عاد کے لیے دوری ہے، یعنی دنیا اور آخرت دونوں جگہ لعنت ان کے ساتھ ہے، اور لعنت کا مطلب یہ اللہ پاک کی رحمت اور ہر بھلائی سے دوری۔ اس کے بعد اللہ پاک نے ان کے برے انجام کا اصلی سبب بیان فرمایا کہ قوم عاد نے اپنے رب عز و جل کے ساتھ کفر کیا، اس لیے ان کا اتنا برا انجام ہوا۔ سن لو، حضرت ہود علیہ الصلوۃ والسلام کی قوم عاد کے لیے رحمت الہی سے دوری ہے۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ هُوَ أَنشَأَكُمْ مِنَ الْأَرْضِ وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ إِنَّ رَبِّي قَرِيبٌ مُجِيبٌ۔ اور ثمود کی طرف ان کے ہم قوم صالح کو بھیجا، فرمایا اے میری قوم، اللہ کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، اس نے تمہیں زمین سے پیدا کیا اور اسی میں تمہیں آباد کیا، اس سے معافی مانگو، پھر اس کی طرف رجوع کرو، بے شک میرا رب قریب ہے، دعا سننے والا ہے۔ ناظرین اکرام، اب یہ تیسرا واقعہ سورہ ہود کا شروع ہو رہا ہے۔ اس آیت کا خلاصہ یہ ہے کہ اللہ پاک نے قوم ثمود کی طرف ان کے نسبی بھائی حضرت صالح علیہ السلام کو بھیجا۔ حضرت صالح علیہ السلام نے اپنی قوم سے فرمایا اے میری قوم، تم اللہ پاک کو مانو، اسے ایک مانو، اور صرف اسی کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، وہی عبادت کا مستحق ہے، یہ تمہارے بت عبادت کے لائق نہیں ہے۔ پھر اللہ پاک کی وحدانیت اور اس کے کمال قدرت پر دلائل لیتے ہوئے فرمایا کہ معبود وہی ہے جس نے تمہارے باپ حضرت آدم علیہ الصلوۃ والسلام کو زمین سے پیدا کر کے پھر تمہیں زمین میں بسایا اور زمین کو تم سے آباد کیا۔ تو اللہ پاک سے اپنے گناہوں کی معافی مانگو، پھر شرک سے کنارہ کشی کر کے اسی کی طرف رجوع کرو، بے شک میرا رب ایمان والوں کے قریب ہے اور ان کی سننے والا ہے۔ حضرت امام ضحاک رضی اللہ عنہ نے استعمرکم کے معنی یہ بیان کیے کہ تمہیں طویل عمریں دی، حتیٰ کہ ان کی عمریں 300-300 برس بھی ہوتی، بعضوں کی عمر 1000 برس تک بھی ہوئی۔ قوم ثمود، حضرت صالح علیہ الصلوۃ والسلام یہ قوم ثمود کی طرف بھیجے گئے تھے، اور ان کا ذکر یہاں پر شروع ہو رہا ہے، اور ان کی نیکی کی دعوت کا سلسلہ جب شروع ہوا تو ان کی قوم نے پھر جواباً کیا کہا۔ اگلی آیت میں اللہ پاک فرماتا ہے قالوا یا صالح قد كنت فینا مرجوا قبل هذا اتنهانا ان نعبد ما يعبد آباؤنا واننا لفی شک مما تدعونا الیہ مریب۔ آسان ترجمہ قرآن کنز العرفان، انہوں نے کہا اے صالح، اس سے پہلے تم ہمارے درمیان ایسے تھے कि तुमसे बड़ी उम्मीदें वाबस्ता थीं। क्या तुम हमें उनकी इबादत करने से मना करते हो जिनकी इबादत हमारे बाप दादा करते रहे? और बेशक जिसकी तरफ तुम हमें बुला रहे हो उसकी तरफ से तो हम बड़े धोखे में डालने वाले शक में हैं। नाज़रीन किराम, जब हज़रत सालेह अलैहिस्सलाम ने अपनी कौम के सामने पैगाम तौहीद पेश किया तो उन्होंने जवाब दिया, ऐ सालेह, इस तबलीग से पहले तुम तो हमारे दरमियान ऐसे थे कि हम तुमसे बड़ी उम्मीदें रखते थे और हम उम्मीद करते थे कि तुम बड़े सरदार बनोगे क्योंकि तुम कमज़ोरों की मदद करते, फ़कीरों पर सखावत करते थे। लेकिन जब तुमने ये बातें शुरू कर दी हैं एक अल्लाह वाली और बुतों की, हमारे खुदाओं की तुम बुराइयाँ करते हो, तो कौम की उम्मीदें तुमसे ख़त्म हो गई कि क्या हरकतें करने लगे हो? माज़ अल्लाह, इस तरह की बातें वो करते थे। उन लोगों ने मज़ीद ये कहा कि क्या तुम हमें उन बुतों की इबादत करने से मना करते हो जिनकी इबादत हमारे बाप दादा करते रहे? और बेशक जिस तौहीद की तरफ तुम हमें बुला रहे हो उसकी तरफ से तो हम बड़े धोखे में डालने वाले शक में हैं। इसके जवाब में हज़रत सालेह अलैहिस्सलाम ने जो फरमाया इसका जिक्र आयत नंबर 63 से, ज़िंदगी रही तो इंशाअल्लाहुल करीम अगले प्रोग्राम में सुनेंगे। अपना ख्याल रखिएगा। सल्लु अलैल हबीब सल्लल्लाहु अलैहि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।